حضرت عالم حسین مظلوم کربلا کا یہ شعر اس کے دل میں کل سے جو بات شروع ہوئی وہ مختار نامے کے نام سے ہسٹری آف جناب مختار. کل پہلا دن تھا, میں نے جناب مختار کے حالات کچھ پیش کیے اور کل جیسا میں نے کہا تھا کہ یہ سبجیکٹ بڑا واسط سبجیکٹ ہے, بڑا سبجیکٹ ہے, پھیلا ہوا سبجیکٹ ہے. جناب مختار کے جو حالات انٹرسٹنگ بہت ہیں, اس لیے کہ انہوں نے خاتلان حسین سے بدلہ لیا اور ہماری بھی خواہش یہ کہ ہم بھی انشاءاللہ امام کے خاتلہ سے بدلہ لیں. تو امام حسین کا یہ ارشاد کہ کون ہے جو میری مدد کرے, یہ امام نے 61 ہجری کے لیے نہیں مانگی تھی. کل میں نے بتایا تھا ایکچولی جو مدد تھی یہ قیامت تک ٹل دا ڈے آف ججمنٹ. جو بھی شیعہ آج کے دور کا بھی شیعہ, مختار نامہ پڑھنے کا مقصد ہی ہے کہ ہمارے دل میں ایک خواہش, ایک وش پیدا ہونا چاہیے کہ ہم ان خاتلوں سے بدلہ لیں. یہ ہر شیعہ کی ضرورت ہے, یہ سوچ کے ہم زندگی نہیں گزارنا کہ ہم کو کیا ضرورت ہے, جو ہو گیا ہو گیا, ہم بس مجلس کر لیں گے, گریا کر لیں گے, ماتم کر لیں گے, نماز پڑھ لیں گے, یہ ہمارے لیے کافی ہے. یہ ذہن میں نہیں ہونا چاہیے, یہ اگر ہے نا کہ ہم کیا کریں گے, نہیں. ایسے لوگ جو سن کے خاموش بیٹھے نا, ایسے لوگوں پہ امام نے چٹے مامے لعنت کی ہے. کبھی 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 یہ نہیں کہ ہم کو کیا کرنا ہے, وہ ان کا وہ مسئلہ ہے. نو, ہر شیعہ کی ذمہ داری ہے, ریسپانسبلٹی ہے کہ آپ کو یہ خواہش رکھنا ہے, وش کیا ہونا ہے آپ کے. اسی لیے زیارت وارثہ کا جملہ ہے فیالتنی کنتما کن فافوز ما, یہ جو ورڈ ہے فیالتنی, یہ ویری امپورٹنٹ. یہ نہیں ہے کہ آپ زبان سے عربی میں ہیں, آئی ڈونٹ نو, انڈرسٹینڈ نہیں کر رہا ہوں, میں ایسی اس کو پڑھ دوں گا. پڑھنا ایسا نہیں ہے, وہ سلوات پڑھ لیں تھوڑا تھوڑا, پلیز آگے آتے ہیں. ایک اور سلوات پڑھ لیں بابا, تو یہ عورت مرد واٹ آر وی ڈوئنگ, ہم کر رہے کیا, کچھ نہیں. دیکھیے سننا بہت ایزی, اٹس ویری ایزی. جس کا بیٹا مر جائے, جس کا شوہر مر جائے, بچے یتیم ہو جائے, اور ان کا جرم کیا تھا مدینے والوں کا جرم یہ تھا کہ امام حسین سے محبت کی خالی, انہوں نے یزید کے خلاف ریوولٹ کیا تھا. لیکن اس کے بعد اصل چیز یہ کہ ان لوگوں نے یہ کرنے کے بعد بھی وہ لوگ خاموش ہی بڑھے, کنٹینیو کرتے رہے. یہ اسلام چاہتا ہے, اسلام سیکریفائز چاہتا ہے, سیکریفائز ہونا چاہیے. اسلام میں سب سے پہلی چیز سیکریفائز ہے. اگر آپ سیکریفائز کریں گے اسلام میں تو پھر آپ کو اللہ کے پاس ریوارڈ ملے گا. سیکریفائز نہیں کریں گے تو کوئی انعام نہیں ہے, ہمارا کوئی اسٹیٹس بھی نہیں ہوگا. میری بات پہ یقین کریں کہ مرنے کے بعد ان کا اسٹیٹس ہے جنہوں نے سیکریفائز کیا, جنہوں نے شہادت کی, جنہوں نے کام کیا, جنہوں نے ریوارڈ کیا, جنہوں نے ٹوارڈ اسلام, جن کو جنہوں نے ہیلپ کیا, ان کا اسٹیٹس ہے. ہمارا جو نارمل شیعہ ہے نا, ان کا کوئی اسٹیٹس نہیں ہے. جو نارمل اسٹیٹس ملے گا وہ اسٹیٹس ملے گا. اس وقت معصوم کا جملہ ہے کہ اس وقت انسان جو ہے نا وہاں جانے کے بعد ریگریٹ کرے گا کہ یار کاش کاش میں کچھ کام کر لیتا تو آج میں بھی یہ اسٹیٹس ملتا. وہاں کا اسٹیٹس ہمیشہ رہنے والا ہے. وہاں پہ جو آپ کو مقام ملے گا نا, وہ ہمیشہ ہمیشہ فار ایور رہے گا. آج ہم سمجھ رہے ہیں دنیا میں ہمارا اسٹیٹس, دنیا میں تو کچھ بھی نہیں ملے گا جو وہاں ملے گا انشاءاللہ. دوسری چیز کیا ہے, یہ 63-64 تک یہ حالات بنتے گئے. میں کل جو کل تک جب میں پہنچا تھا, میں ابھی پہنچتا ہوں وہاں پہ مختار کوفے کے حالات میں, لیکن تھوڑا سا میں بریف کرنا چاہ رہا ہوں کہ حالات کیا تھے. پہلا جو ریولیشن ہوا, اس کے بعد یزید جب واقعہ جنم ہوا, وہ بات بعد میں آئے گی, وہاں سے پھر یہ ریولیشن شروع ہوئے. مختار جنرل مختار کے بارے میں ہمارے پاس جو ہسٹری ہے, شیعہ ہسٹری, اس میں کافی جو ہے کنٹروورسیز, جس کو آپ کہیں گے وہ ہے. کیا کنٹروورسیز ہے؟ بعض ہمارے شیعہ علماء نے لکھا کہ مختار جو ہے چوتھے امام سے انہوں نے پرمیشن نہیں لیا تھا, جس کی وجہ سے ان کا جو جہاد تھا وہ صحیح نہیں تھا. لیکن ہمارا بڑا عالم سید نور اللہ شوستی شہید صالح اور شیخ عباس خمی اللہ مجید, ان لوگوں نے جو جناب مختار کے اوپر لکھا, انہوں نے لکھا کہ چوتھے امام کی سیئنگ لکھی. سلوات پڑھ لیں پلیز, تھوڑا تھوڑا گیا چلا پڑے بابا جو چلا پڑے. سید نور اللہ شوستری کی کتاب ہے, سید نور اللہ شوستری تو اتنا بڑا شہید تھا, آگرہ میں جو ہے انہوں نے اپنی کتاب دار المختار کے بارے میں سید نور اللہ شوسی شہید سالس کہتے ہیں جو دمام کی صحیح کو بولتے ہیں کہتے ہیں کہ جو دمام نے کہا کہ مختار وہ ہے کہ جس کی وجہ سے ہمارے دل کو سکون ملا کتنا بڑا بات اس کے بعد امام کا جملہ ہے کہ مختار کی وجہ سے ہماری عورتوں نے سر میں تیل ڈالا آپ سمجھ رہے ہیں تیل ڈالا کیا مطلب ہے یعنی 61 ہجری سے 65 ہجری تک 4 ایئرز تک یہ اہل بیت کی جتنی خواتین تھیں نا انہوں نے سر میں تیل نہیں ڈالا اتنا اتنے مسائل تھے اس کے بعد امام کا جملہ سنیں کہ مختار وہ ہے کہ جس کی وجہ سے ہمارے گھر میں چولہا سلگ گیا مذاق ہے چولہا سلگا مطلب کھانا پکا اتنا ظلم تھا لے بیت کے اوپر چوتھے امام کا جملہ کہ مختار کی وجہ سے ہمارے گھر میں چولہا سلگا اس کے بعد کہتے ہیں کہ مختار کی وجہ سے ہمارے لبوں پہ مسکراہٹ آئی ہم نے اسمائل کیا ہنسے تھوڑا سا مسکرائے کربلا کے بعد چار سال تک خاندان اہل بیت کی عورتیں سر میں تیل نہیں ڈال رہی تھیں چار سال تک ہمارے اہل بیت مسکراتے نہیں تھے پہلی دفعہ چوتھے ماہ نے کب اسمائی دی پہلی مرتبہ جب نو ربیع الاول آئی اور عمر سعد کا سر آیا امام کے پاس تو ناشتے پہ بیٹھے ہوئے تھے عمر سعد کے سر کو دیکھ کر امام مسکرائے پہلی مرتبہ دوستو بہت آسان ہے بہت آسان ہے سننا بہت آسان ہے لیکن وہ قربانیوں کو دیکھو کہ کیا قربانیاں تھیں یہ ہے مختار جب مختار دو دفعہ گرفتار ہوئے ابن زیاد نے کل میں نے بتایا کہ ابن زیاد آیا کرتا کوفے میں جب ابن زیاد کوفے میں آیا تو اس نے سب سے پہلے یہ کام کیا تھا کل یہ بات میں نے نہیں پڑھی تھی اس لیے آج اس کو میں کنٹینیو کر رہا ہوں اس نے کوفے کے جو بڑے بڑے سردار تھے شیعہ مولا علی کے جو صحیح چیز شیعہ تھے ان کے اوپر اس نے ہاتھ ڈالنا شروع کیا میسا میں دمان کو پکڑا کمیر ابن زیاد کو پکڑا جناب ہانی کو پکڑا جناب مختار یہ سب کو پکڑ گیا پکڑ کے جیل میں ڈال دیا میں بتاؤں نبی کے زندان کیا تھا جب میسم دمان کو پکڑا میسم بہت سینئر آدمی ہے یہ مولا علی کے ساتھ کے ہیں رسول اللہ مولا علی کے ساتھ کے ہیں ان کی ایج تھی 65 یا 70 ایئرس تھی ابن زیاد 35-40 ایئرس کا تھا 45 کا تھا دوسرے جتنے تھے وہ سب جوان تھے میسن بہت اولڈ آدمی تھے رسول کے ساتھ کے اس نے جب میسن نے تمار کو پکڑا بڑے سینئر آدمی 70 ایئرس کے قریب میسن کو پکڑ کے ہاتھ باندھ کے دربار میں بلوایا پورا اس کا دربار بھرا ہوا یہ ظالم تخت پہ بیٹھا ہوا پورا دربار بھرا میسن نے تمار کو اریسٹ کر لیا کوفے میں ہنگامہ مچ گیا رسیوں میں جکڑ کر میسن کے گلے میں رسی ڈال کے دربار میں لاتا ہے پہلی دفعہ ابن زیاد اور میسر کی ملاقات ہوتی ہے اس کے باپ جانتا تھا اس لیے زیاد وہ ظالم کل میں نے بتایا تھا ابن زیاد نے کہا تم میسر ہو تم کوفے میں علی کے فضائل سنا رہے تو فرق یہ کہا کہ میں پیدا اس لیے ہوا ہوں پھر میں ایک بات آپ کو بولوں آپ انڈیا میں یہ بات ہمیشہ بولتا ہوں کہ آپ لوگ انڈیا میں رہتے ہیں انڈیا میں ڈیموکریسی ہے ایسی ڈیموکریسی ہے کہ آپ یہاں کا جو وزیر اعظم ہیں جو پرائم منسٹر ہے جو چیف منسٹر ہے آپ کے اسٹیٹ کا آپ اس کو کچھ بھی بول سکتے فریڈم آف اسپیچ ہے یو کین سے اینی تھنگ گالی نہیں دے سکتے لیکن یو کین کمپلین یو کین سے اینی تھنگ فریڈم آف اسپیچ ہے کوئی پرابلم نہیں ہے ڈیموکریسی ہے آج بھی کنگڈم جہاں جہاں پہ ہے نا میں تو کنگڈم میں رہتا ہوں پوری میری لائف کنگڈم میں گزری آج بھی کنگڈمس جہاں جہاں کنگڈمس ہے پورے گلف میں نام نہیں بولتا آپ کو پتا ورنہ مجھے واپس جانا ہے تو وہاں پہ کیا ہے آج بھی جب دنیا اتنی بدل گئی میڈیا اتنا اسٹرانگ ہے کہ ایک منٹ میں نیوز پوری دنیا میں پھیل جاتی میڈیا اتنا اسٹرانگ ہے اس کے بعد بھی آج کنگڈم جس جگہ پہ کنگڈم ہے گلف میں وہاں پہ آپ وہاں کے جو حاکم ہے جو رولر ہے نا اس کے خلاف ایک ورڈ نہیں بول سکتے ایک ورڈ نہیں بول سکتے آپ اوپن کھڑے لے کے روڈ پہ آپ بولے کہ یہاں یہ جو رولر ہے یہ ایسا ہے آپ کو پولیس پکڑے گی اریسٹ کرے گی جیل کرے گی رپورٹ کر دے گی آج نہیں بول سکتے امیجن کریں 1400 ایئرس پہلے جہالت کتنی تھی میسم دمار ابن زیاد کے دربار میں اس کی آنکھوں میں آنکھیں ڈال کے بول رہا تھا یہ ایمان ہے یہ گرد ہے ان کو پتا تھا کہ میں گھبراتا نہیں میں علی والا ہوں شیعہ ہوں میں گھبراتا نہیں یہ ایمان یہ چیزوں کو پیدا کریں کہ حق کو بولا صاف بولو मिसर ने कहा मैं पैदा किया वाली माली की फरियाद सुना दी हक बोलने के लिए, इंसाफ करने के लिए। तो इब्ने ज़ियाद ने अपने वजीर को ऑर्डर किया कि जाकर जिन्नान में से कैद में से एक कैदी को लेके आओ, कैदी का नाम क्या कहा लेके आओ। दरबार में जंजीरों की झनकार आई, इनको इस तरह से जंजीरों में जकड़ा हुआ है। और जब एंटर हुआ दरबार में, पूरी दरबार में जंजीरों की आवाज आई, तो मीसा का सर उठा के देखते हैं, मीसा बूढ़े आदमी है 70 ईयर्स के, देखा कि एक जवान है जंजीरों में जकड़ा हुआ है। इब्ने ज़ियाद के सामने आया, सामने आया, मीसा ने गौर से देखा, पहचान गए कि ये तो मुख्तार है। देख के कहा मुख्तार, अब ये 60 हिजरी का वाकया, इन्हें वाकया करबला से पहले, करबला का वाकया 61 में हुआ है, ये 60 हिजरी, लेट 60 हिजरी का है जब इब्ने ज़ियाद गवर्नर बना। तो मीसा ने देख के कहा अरे ये तो मुख्तार है, पलट के कहा मुख्तार, पूरे दरबार में खामोश दरबार, इब्ने ज़ियाद बैठा हुआ है, पुकार के कहा मुख्तार, दोनों अलर्ट से इधर मीसा में इधर मुख्तार है, सामने इब्ने ज़ियाद, पूरे लोग हैं दोनों जंजीरों में, एक जंजीर में एक रस्सियों में हार बने हुए, चीख के कहते हैं मीसा में तमाम मुख्तार को देखे कि मुख्तार मुबारक हो, मुबारक हो, तुम खातिला ने हुसैन से बदला लो। इतने ज्यादा वाकई करबला नहीं हुआ, पहले मीसा इसलिए कि आप बाद में सुनेंगे कि क्यों कहा है। तो जैसे इब्ने ज़ियाद ने सुना कि ये मेरा खातिल होगा मुख्तार, जजा तो हो गया कि इसका सब खत्म करोगी, इसी वक्त खत्म कर दो, जजा खंजर लेकर आगे बढ़ा, मुख्तार ने गले का खंजर रखता है, मुख्तार पलट कर मीसा को देखते हैं, देख के बोलते अब क्या बोलते हैं। मीसा ने फिर पुकार के कहा मुख्तार तुम खातिला ने हुसैन से बदला लो। इब्ने ज़ियाद के चेहरे का रंग बदल गया, सुर्ख चेहरा हो गया, उसने कहा कि मेरे दरबार में इतनी हिम्मत और ये मेरा खातिल होगा। हुक्म दिया कि अभी खंजर चला दे, लिटरली खंजर गले के ऊपर था। अब सिर्फ चंद सेकंड बाकी है, चंद सेकंड खंजर चलेगा मुख्तार खत्म हो जाएगा। ऐसे मौके पर मुख्तार ने पलट के मीसा को देख के कहा अब क्या कहते हो, अब तो मैं मर रहा हूं, चंद लम्हे सेकंड बाकी है मेरी जिंदगी के। दोस्तों आप यकीन करो, तारीख का अजीब जुमला है, मीसा का यकीन, मीसा का बिलीव इतना स्ट्रांग था, इतना स्ट्रांग था बिलीव उनका, इतना स्ट्रांग था, पलट के पूरे दरबार में इब्ने ज़ियाद को देख के कहने लगे मुख्तार मुझसे उसने कहा है जो लौहे महफूज की तहरीर बदल सकता है, उसने मुझसे कहा है, जो है ये चीज को पैदा करो, ये चीज को पैदा करो। मजाक है कितना, इन्हें इंसान उस वक्त कांपने लगे, शक में आ जाए कि अरे यार ये तो मर रहा है, मौला ने क्या कहा, ये तो मर जाएगा। उस पलट के कहा उसने कहा है, ये तुम्हारा खातिल नहीं है, तुम इससे खातिल हो। सुनना आसान, इब्ने ज़ियाद का हशर क्या होगा उस वक्त, कि खैदी कह रहा है, खैदी कह रहा है कि मीसा मुख्तार को देखे कहते हैं मीसा तुम्हारा क्या मुख्तार, ये तुम्हारा खातिल नहीं, तुम इसके खातिल हो। इब्ने ज़ियाद पागल हो गया, लिटरली पागल हो गया। बल्कि गुफ्तगू हो रही थी दरवाजे के ऊपर, यजीद का पोस्टमैन आया, खातिल जिसे आप कहेंगे अंग्रेजी में, जिसे पोस्टमैन कहेंगे, शाही पोस्टमैन था, उसे दरवाजे से चीख के कहा कि इब्ने ज़ियाद खतल का हुक्म देने से पहले इस खत को पढ़ ले। यजीद का लेटर था, उसने बुलवाया, यजीद के लेटर को ओपन किया, जब ओपन किया तो उसमें यजीद ने लिखा था कि इब्ने ज़ियाद मेरे एक वजीर ने, मेरे एक मिनिस्टर ने, मेरे जानने वाले ने मुझसे सिफारिश की है, मुझसे रिकमेंडेशन मुझसे किया है, और मैं उसकी सिफारिश को रद्द नहीं कर सकता, मुख्तार जिस हालत में छोड़ दे उसे, समझिया, जिस हालत में छोड़ दे। अब असल बात यहां क्या है, पॉइंट जो असल पॉइंट है वो ये कि अगर पोस्टमैन पहले आ जाता, पहले आ जाता, आधा घंटा, एक घंटा, दो घंटे पहले आता, तो मीसा की मोहब्बत का यकीन हमें पता नहीं चलता। पोस्टमैन बाद में आता, मुख्तार खतर हो जाते, तो फिर भी मीसा की बात का यकीन नहीं आता, मौला की बात गलत होती। अल्लाह भी मौला भी ऐसा एहतमाम किया, जिसको बचाना है ना वो ऐसा बचाते, ऐसा एहतमाम किया कि पूरे टाइमिंग्स मिले, इसलिए वो टाइमिंग्स का मालिक है, वो जो चाहे कर सकता, ऐसे वक्त को रोका कि जब पूरा अली की मोहब्बत का उसने ऐलान कर दिया, मीसा का यकीन दुनिया वालों को बताया, उसके बाद पोस्टमैन को भेजा। उसके बाद भेजा। रिवायत में है कि इब्ने ज़ियाद ने अपनी जबान को अपने दांतों से काट के क्या कर क्या सकता हूं, यजीद का रिकमेंडेशन, वो ऑर्डर यजीद का है, ये तो यजीद का गवर्नर था, ये तो कुछ नहीं कर सकता था, घर को चुरा के क्या मुख्तार को छोड़ दो, मुख्तार को छोड़ दिया। उसके बाद ये कल का वाकया हुआ, कल जहां तक मैं पहुंचा था, ये है मुख्तार, ये मीसम। उसके बाद उसने मीसम का लड़ भेज दिया जेल में। कल बात जाकर पहुंची थी कि मुख्तार ने पलट के उससे इब्ने ज़ियाद से कहा था कि तू मालूम है, तेरा बाप मालूम है, बात कर यहां रुकी, कि तू मालूम है, तेरा बाप मालूम है। तो उसके बाद तलवार निकाले मुख्तार इब्ने ज़ियाद के पास पहुंचे। इब्ने ज़ियाद अपने टाप से पीछे भागा, लेडीज सेक्शन में चला गया। कल यहां तक हम बात करेंगे, लेडीज सेक्शन में चला गया। उसके बाद अंदर से चीख के कहता है ऑटोमेन, आप देखिए कि जलील कैसे हो रहा है। लेडीज सेक्शन में से चीख के कहता है अपने आर्मी को, अपने लोगों को, कि मुख्तार को अरेस्ट कर लो। सबने मिलकर मुख्तार को अरेस्ट कर दिया, पूरा ग्रुप ने मिलकर अरेस्ट किया। जब पता चल गया कि अरेस्ट हो गया तो फिर बाहर आया। खौफ देख रहे हैं, डर देख रहे हैं, कितना डर है अपनी जिंदगी का। जब पता चल गया कि मुख्तार अरेस्ट हो गया, वी कैनॉट डू एनी ट्रेनिंग, तो फिर बाहर आता है। बाहर आने के बाद कहा इसको लेके जाके अंदर डालो। अब जब अंदर भेजा, जो जिंदान था, जो प्रिजन था, जो जेल थी ना, आंसू आंसू निकलना। रिवायत का जुमला है कि 50 सीढ़ी अंदर की, अंडरग्राउंड स्टेप्स, 50 स्टेप्स अंदर थी, 20 फीट की है, 30 फीट अंदर, 30 फीट अंडरग्राउंड जो प्रिजन थी अंदर। और उसकी जो इंग्लिश का लेटर है ना एस, उस पर रखी थी जेल इस तरफ से। बहुत आसान है सुनना, उसके अंदर कितने कैदी थे, 5,900 कैदी थे। उस जेल के बारे में यह है कि वहां पर पता नहीं चलता था कि यह दिन है या रात है, लाइट सिस्टम तो नहीं था उस समय। उसके 10 दरवाजे कहते हैं, लेकिन मेरी तहकीक के लिहाज से वो 10 दरवाजे नहीं थे, 2 या 3 दरवाजे थे। उसके अंदर 5,900 मुहिबान आले मोहम्मद थे। ये वो लोग हैं कि जिन्होंने खत लिखकर इमाम हुसैन को बुलाया था, और वाकई करबला से पहले पूरे जेल में चले गए, अंदर पूरे चले गए। ऐसी जेल में जंजीरों में जकड़कर मुख्तार को भेज दिया अंडरग्राउंड। ये वो जेल है कि जिसके बारे में रिवायतें हैं कि कोई वहां से जिंदा वापस नहीं आता था, कोई नहीं आता। इब्ने ज़ियाद, ये जालिम का ऑर्डर था कि अगर कोई मर जाए अंदर तो उसकी लाश को भी बाहर मत लाना, इसलिए कि वो लाश सड़ेगी, बीमारियां फैलेंगी और सब मर जाएंगे। इन्हें खबर में भी नहीं होता। दिन में 2 वक्त खाना आता था, रोटी सिर्फ, और रोटी भी आप बोलेंगे कि कैसी बात है, आप तारीफ पढ़ के देखें आपको पता चलेगा। लिटरली सूखी रोटी आती थी, पानिया 2 वक्त, बॉइल्ड वाटर। इन सब का जुर्म क्या था, क्राइम क्या था, जो 5,900 थे उनका क्राइम क्या था, चोर थे, डाका डाला था, मर्डर किया था, क्या किया था, कोई क्राइम नहीं था। ये मैं अपनी हिस्ट्री नहीं पढ़ रहा, मैं वो मौजूदी जो है ना, पाकिस्तान का बहुत बड़ा राइटर है ना अल्लामा मौजूदी जो है, जिन्होंने खिलाफत और मुल्कियत किताब इनकी बहुत मशहूर हुई, रहबर इंकलाब ने भी इनको बहुत रिगार्ड किया था, सुन्नी बहुत बड़ा आदमी था मौजूदी, उसकी भी है उसकी रिवायत। इनका क्राइम क्या था, इनका क्राइम यह था कि शियाने अली थे, बस सिर्फ शिया थे। मौलानी की मोहब्बत दिल में थी, इमाम हुसैन को सपोर्ट कर रहे थे, ये उनका क्राइम था। इनकी भी पूरी फैमिली थी, आपको पता है इनकी जो औलाद थी, कई लोग ऐसे थे जैसे इनकी इब्ने ज़ियाद अपनी आर्मी को भेजता था, पूरा लिस्ट बनाया था उसने कि ये घर है, ये घर है, ये घर है, ये घर को कूफे में, ओ ये जो शियाने अली का, जाके नॉक करते थे आधी रात को, नॉक करके जब कोई बाहर आता मरना उसको पकड़ के लेके चले आते, जब पकड़ के लेके चले आते तो उसकी वाइफ को, उसके बच्चों को, उसके माँ बाप को पता नहीं चलता कि हमारी औलाद गई कहाँ है। कितने ऐसे थे कि जिनके माँ बाप को, जिनकी बीवी को पता ही नहीं कि मेरा हस्बैंड कहाँ गया, बच्चों को पता नहीं कि उसका बाप कहाँ चला गया, कोई न्यूज नहीं है, कोई न्यूज नहीं है, कोई पेपर न्यूज नहीं है ना कोई बाहर पे पता चल रहा है कहां लेके चले लेके चले गए। जैसे आज के दौर में जब सद्दाम के दौर में भी इराक में यही होता था, एग्जैक्टली ये था सद्दाम के दौर में कि जब पकड़ के लेके जाती थी आर्मी आके, सद्दाम की आर्मी आके, तो माँ बाप को पता ही नहीं चलता था कि गया कहां। सद्दाम के बारे में, इस जालिम के बारे में, उसको अल्लाह वासी ने जहन्नम करे और जहन्नम में आखिरी हिस्से में लेके जाए, ये वो जालिम था कि ये भी एग्जैक्टली इब्ने ज़ियाद की नस्ल था। इसने भी वही किया था कि शियाओं को पकड़ता था, हरम से पकड़ता था। इवन मैं वो पीरियड मुझे याद है, आपको भी याद होगा, सद्दाम के पीरियड में जिन्होंने ज्यादा की कर्बला में मातम नहीं कर सकते थे, जो मातम में करते पकड़ गए। आप और हम नहीं, एक्सपैट नहीं, फॉरनर्स नहीं, लोकल लोकल अगर कोई मातम करता तो गवर्नमेंट के लोग देखते और उसके घर में जाकर उसको लेकर चले जाते। लोकल्स मातम ही नहीं कर सकते थे जो रुवान के जो नेशनल है। एग्जैक्टली ये जुल्म इब्न ज़ियाद ने किया था, ये इब्न ज़ियाद की नस्ल का तसल्लुक। इब्न ज़ियाद ने ये किया था कि लेके चले गया, बच्चों को पता नहीं कि बाप कहां चला गया, मां का मां को पता नहीं कि बेटा कहां, जवान जवान बच्चे एक ही क्राइम है कि मौला के चाहने वाले। जो मैं बार बार एक बात कह रहा हूं ना, हम कुछ नहीं कर रहे हैं, हमारा कोई कंट्रीब्यूशन नहीं है। आप खुद अंदाजा लगाइए कि मुख्तारनामा जब आप सुनेंगे ना इंशाल्लाह, और मैं आज बता दूं कि मुख्तारनामा 7 days में कंप्लीट होने वाला नहीं है, बट मैं जैसा स्टूडेंट कंप्लीट ही नहीं कर सकता, इसलिए कि ये इतना बड़ा टॉपिक है। इसको तो मैं जब इंशाल्लाह का नेक्स्ट ईयर पूरा फिर मुख्तारनामा ही पढ़ूंगा कि फिर से फिर पूरा पढ़ूंगा कि शायद 10 दिन में कुछ कंप्लीट हो। और जब तक यहाँ के बानिया में 1.5 घंटा रोज नहीं देंगे ना, 10 बजे शुरू करें 11:30 बजे खत्म करें, तो थोड़ा सा आपको मैं टाइम दे सकता, वरना आप देख रहे हैं कि 30 मिनट अभी हो गए, अभी तो मैं अंडर ही नहीं वाकूफ है। फिर पढ़े मोहम्मद वाले एक बार पढ़े बाबा से बोले तो डेटा जी एच की वजह से ये जेल वहां पे 5,900 आदमी अंदर मौजूद थे। मुख्तार को जब भेजा गया तो यूं नहीं भेज दिया बल्कि जंजीरों में जकड़ गई, जंजीरें अंदर कि जहां रिवायतों में है कि 25-50 सीढ़ियां अंदर थे, 50 steps अंडरग्राउंड है ये जिंदा, जो बाहर कोई आ ही नहीं सकता, निकल ही नहीं सकता बाहर, अंदर से ऊपर कोई वेंटिलेटर नहीं, एक या दो वेंटिलेटर है खाली ऑक्सीजन के लिए, बिल्कुल अंधेरा है कि रोशनी का तो सवाल ही नहीं पैदा होता। वहां के रिवायतों में है कि उनको जो गिजा भी दी जाती थी ना, उससे जो आंखों की रोशनी है ना उसमें कमी आने लगती थी, लोगों को पता नहीं चलता था कि ये दिन हो रहा है या रात है, इतना डार्क। एक लाइट नहीं, 5,900 अंदर है, वो भी 5,900 क्यों का रिवाज पता है, 5,900 के बाद पता नहीं चलता था कि इसमें जगह भी खत्म हो जाए। उसमें मुख्तार को जंजीरों में जगड़ के अंदर भेज दिया, मुख्तार अंदर चले गए, जाकर बैठ गए, बैठना है वक्त खाली, इनकी जंजीरों की आवाज आई तो पड़ोस में जो खैदी था उसने कहा इस जिंदान में जंजीरों में कौन है। खरीब आया हो, खरीब आके पूछा कि खैदी तू कौन है, तो मुख्तार ने कहा कि मैं मुख्तार इब्ने अबू उबैदा अस्सबी हूं। जैसे ही कहा उसने कहा मुख्तार तुम हो, तुमको जंजीरों में रखा। मुख्तार ने उसकी आवाज पहचान ली, पूछा हारिस हो तुम, तो कहा मैं हारिस हूं। ये हारिस कौन है, हारिस इब्ने अब्दुल्ला इब्ने अब्दुल मुत्तलिब, मौला अली का चचेरे भाई, रसूलल्लाह के चचेरे भाई, फर्ज कर रहे ये बड़ा इमाम का चाहने वाला था। ये दोनों बात कर रहे थे, ये दोनों बात करने तीसरा खैदी आ गया, आवाज सुन के कहा कि मुख्तार तुम आ गए, तो उसने कहा कि हां मैं मुख्तार हूं कल ही आया, तो मुख्तार ने उसकी आवाज पहचान के कहा कि तुम कुमैन हो, कुमैन इब्ने ज़ियाद, दुआए कुमैन वाले। आप देखो कैसी कैसी पर्सनैलिटी है वहां पे, कैसे कैसे शिया है, कुमैन इब्ने ज़ियाद, दुआए कुमैन हमको आई, वो कुमैन। मुख्तार ने कहा कुमैन तुम भी यही हो, बाहर लोगों को पता नहीं कि अंदर कौन कौन है। उसके बाद मीसा में दमार से लोगों की मुलाकात हुई, सब एक दूसरे से मिल रहे, चेहरा किसी को नहीं दिख रहा, इतना अंधेरा है कि एक दूसरे के चेहरे नहीं देख रहे। रिवायतों में है कि इन वहां जो कैदी थे बाद में जब ये कैदी छूके तो इतनी बड़ी बड़ी दाढ़ी हो गई थी, बाल यहां तक आ गए थे, दाढ़ी हो गई थी, लोग देख के वहशत कर रहे थे कि कैसे हो गए ये लोग, कैसे हसीन थे, जवान जाके बूढ़ा हो गया था, इतना खतरनाक खाना। उसके बाद कुमैर और मीसम, जब मीसम आया, वो आप सुने, जब मीसम आया वहां पे, मीसम ने आगे एक अजीब जुमला कहा, हारिस भी खड़े हुए, मुख्तार भी है, मुख्तार बैठा हुआ है, हारिस है, बीच में मीसम है। मीसम ने मुख्तार से कहा कि मुख्तार तुम घबराओ मत, तुम रिहा कर दिए जाओगे, तुम रिलीज कर दिए जाओगे। तो मुख्तार ने कहा कि मैं रिहा कर दिया जाऊंगा? तो कहा मेरे मौला ने कहा है। आप देखिए जेल के अंदर कितना यकीन है, अरेस्ट हो गए हम, तो अगर आज हमारे ऊपर थोड़ी मुसीबत आती ना, हम पहला कंप्लेन क्या करते, यार मैं इतनी नमाजें पढ़ता हूं, मैं इतनी इबादत करता हूं, मैं इतनी अदादारी करता हूं, मैं इतना खैरात करता हूं, इतना डोनेशन देता हूं, मुसीबत मेरे ऊपर क्यों है? वेरी गुड, पहला हमारी कंप्लेन आज के दौर की क्या है 2010 की, हमारे ऊपर थोड़ी मुसीबत आई तो हमारा पहला कंप्लेन यही है, मैं तो इतना डोनेशन देता हूं, मैं इतनी इबादत करता हूं, क्या मुसीबत मुझे आ रहा, वो तो कुछ नहीं करता और उसके ऊपर कोई मुसीबत नहीं है। वहां पे हम क्या मीसम से बड़े, मुख्तार से बड़े, कुमैन इब्न ज़ियाद से हम बड़े? उनकी चीज देखे, उनका ईमान देखो, जस्ट की अगर ईमान, ये औरत मर्द में भी है, लड़कियों में भी है कि मुझे फोन जाते मौलाना मैं हर इबादत करती हूं, मैं हिजाब भी करती हूं, मैं हर चीज करती हूं, मेरा काम क्यों नहीं हो रहा, मेरे पास प्रॉब्लम्स क्यों है? बाबा इम्तिहान है बाबा, थोड़ा सा अल्लाह थोड़ा सा इम्तिहान लेता ना, फौरन हम रिवोल्ट करते कि हमारे ऊपर मुसीबत क्यों आ रही। कभी कभी ये कंप्लेन मत करो, कभी अपनी इबादतों पे गुरूर मत करो, कभी अपने डोनेशन पे गुरूर मत करो कि मैंने इतना डोनेशन दिया, सो वॉट दिया, तुमने पैसे दिया ना, लोगों ने जान दी, तुमने पैसे दिया ना, बच्चे यतीम हुए हैं, औरतों से कह रहा हूं, लेडीज से कह रहा हूं, तुमने किया क्या? वो जमाने में खवातीन ने अपने शौहर को कुर्बान किया, अपने बच्चों को कुर्बान किया, हम क्या करें? हम खाली नमाज पढ़े, सुबह नमाज पढ़े, खाली हमारी नमाज है और हम बोल रहे हम बड़े इबादत गुजार। मुख्तार ने को देखकर मीसम ने तमाम ने कहा, जेल के अंदर आप देखेंगे कि जेल के अंदर मीसम का ईमान कितना यकीन पे था, क्या बिलीव था उनका कि ऐसी जेल में है कि जिस जेल से निकलना मुश्किल है। मीसम ने मुख्तार के तबीयत पे हाथ रख के कहा, इसलिए मुख्तार जंजीरों में, मीसम जंजीरों में नहीं है, हाथ रख के कहा मुख्तार तुम रिलीज कर दिए जाओगे, तुमको रिहाई करना पड़े मोहम्मद वाले, वो छोड़े एक और सवाल पड़े मोहम्मद वाले, ऐसी जगह पे कि जहां पे कोई चांस 1% भी चांस नहीं दिख रहा बाहर आने का, 1% भी चांस नहीं दिख रहा ऐसी जेल में। मैं एक बात क्या रोके आपको कहूं, अभी मजीद से पहले हम लोग जो बैठे हुए थे तो तैमूम की बात हो रही थी, इस जेल में कोई मार्बल लगा हुआ नहीं था नीचे, ब्यूटिफुल जेल नहीं थी, मार्बल वार्बल लगा हुआ, मिट्टी की जेल, जो इस वजह की जेल हो, जो दुश्मन की जेल हो, क्यों बनाएगा कुछ नहीं था वहां खार पे बैठ के। वैसे माहौल में भी रिवायतों में है कि वहां भी जो खुले हुए थे अपनी अपनी नमाज पढ़ते थे, नमाज पढ़ाने वहां भी नहीं छोड़ा, ये नहीं कि हम तो जेल में मौला की मोहब्बत में आ गए, जेल में कांधे मजदूर है कहां से नमाज पढ़ेंगे क्या करेंगे, नो, इबादत अल्लाह की पहले, इबादत वहां पे भी करते थे, वहां बैठ के गॉसिप नहीं करते थे ये लोग। रिवायतों में है कि जो 5,900 इमाम के चाहने वाले थे उनसे जब पूछा गया बाद में कि तुम लोग करते क्या थे दिन भर, तो कहते थे कि हम बैठ के जिक्र अली करते थे, हम इमाम का जिक्र करते थे, इमाम का के बारे में बातें करते थे, हम ये करते थे, अपनी बात करते थे कि अगर मौला अल्लाह मुझे रिहा करेगा, रिलीज करेगा, तो मैं नुसरत करूंगा, इमाम की मदद करूंगा, हुसैन इब्न अली को हमने खत लिख के बुलाया तो हम इमाम की जाके मदद करेंगे। आप देखें कि वहां भी जो बैठे हुए हैं कोई बैठ के रिबर बैक बैकिंग गॉसिप कुछ नहीं, जितनी देर बैठे हुए हैं वो फजाइल मौला में करके अपने टाइम को पूरा सवाब में स्पेंड कर रहे हैं। ये टीचिंग्स है मुक्तानामा, मैं हमेशा डिफरेंट पढ़ता हूँ, मैं एक स्टोरी की तरह नहीं पढ़ रहा आपको, मैं ये चाहता हूँ कि मुख्तार का जो वाक्य है उससे हमको मैसेजेस मिले, और अगर हमारे जज्बा में हमारे पास कोई द्विज पैदा हो जाए, जज्बा पैदा हो जाए, तो ये सबसे बड़ी कामयाबी हमारी, ये कामयाबी हुआ क्या उसके बाद मिशन में मुख्तार ने कहा मुख्तार डोंट वरी घबराओ मत तो रिलीज कर दिए जाओगे। मुख्तार ने वहां यह नहीं कहा कि तुम जोक कर रहे हो मैं यहां से कैसा रिलीज होगा, मिशन भी सब जानते थे मिशन का स्टेटस क्या है, इतना यकीन हुआ कहा कि मैं अल्लाह का शुक्र अदा करता हूं मिशन की बात पे इतना भरोसा यकीन। उसके बाद मुख्तार ने तो हारिश ने पलट के कहा कि मुख्तार तुम तो रिलीज कर दिए जाओगे, रिहा कर दिए जाओगे, पता नहीं हमारा क्या होगा। तो फिर मुख्तार ने मिशन ने पलट के कहा हारिश घबराओ मत, मेरे मौला ने तुम्हारे बारे में भी कहा है तुम मेरे भी कर दिए जाओगे, तुम मेरे हाँ कर दिए जाओगे, दोनों की जिंदगी के बारे में किया आप देखें प्लीज, दोनों को जिंदगी दी मिशन ने वहां पे, दोनों अली वालों को। उसके बाद पलट के कहा मैं रिलीज कर दिया नहीं जाऊंगा, मुझे रिलीज नहीं करेंगे, बल्कि मेरी जबान काटेंगे, मेरे हाथ काटेंगे, मेरे पैर काटेंगे, मैं शहीद होगा, तुम रिलीज करोगे, तुम बाद में या रिवोल्यूशन में काम करोगे, कई और इंकलाब करोगे, तुम कूफे तुम लोग को जिंदगी मिलेगी लेकिन मैं शहीद कर दिया जाऊंगा। आप देखेंगे एक दो को जिंदगी बांट के अपनी शहादत का ऐलान कर रहा है, अपनी शहादत का ऐलान कर रहा है, घबराता नहीं है कि मरे मैं मर जाऊंगा, मेजर मौत आएगी, तुमको जिंदगी मिलेगी, मैं तो मरूंगा, नो, ये जो फीलिंग्स है ना इस फीलिंग्स को निकालो। हमारी अगर हमको कोई बोले कि बाबा तुम मर जाओगे ये जिंदा रहेगा, मैं तो कर्ज करना शुरू कर दूंगा लोगों को, मैं इतना इबादत गुजरा मैं मरूंगा तू जिंदा रहेगा, मैं तो बदवाई लूंगा कि मैं नहीं रहेगा। क्या मीसा की फैमिली नहीं थी? प्लीज गौर से सुने, मीसा में समाज की कोई फैमिली वाइफ बच्चे नहीं थे, थे। उन्होंने ये नहीं कहा यार मेरी भी तो फैमिली है, आई हैव टेक केयर ऑफ माई फैमिली, क्या मैं मौला की मोहब्बत में अपनी जान दे दूं। सबके बावजूद उन्होंने सबसे ज्यादा क्या किया कि अली की मोहब्बत को प्रोटेक्ट किया। दोस्तों आज जो शीयत यहां तक आई ना इनकी कुर्बानी है, इनका सेक्रीफाइस है, जो आज हम एक कंडीशन में बैठ के मजलिस से हुसैन सुन रहे हैं ना, ये उनका सेक्रीफाइस है। थोड़ा जज्बे को पैदा करो, चेंज करो, इसीलिए ये साल की टॉपिक्स मेरे डिफरेंट टॉपिक्स है कि आई वांट टू चेंज। आपको मैं आज शाम में रिजवी में एक खुशखबरी दूंगा, एक मुबारकबाद दूंगा, कल की मजलिस, परसों की मजलिस की, जो मेरा मकसद था ना आज वो पूरा हुआ। शाम में रिजवी में बताऊंगा, कल रात में मुझे बताया गया, 50 आदमी के सामने बताया गया, कल रात में जो जो थे वहां पे वो गवाही देंगे मुझे कि आप देखेंगे बॉम्बे में नहीं खड़ा हो रहा है, यूथ में आ रहा है, यूथ में आई एम सो हैप्पी, ये हिम्मत का सदका, मेरा कुछ नहीं है, आई एम नथिंग, लेकिन बीबी फातिमा का सदका है, इमाम जमाना का सदका है, मेरी हाइट के सब चेंज हो रहा, सब चेंज हो रहा। फिर देखो कि आपके घरों की बरकतें क्या हुआ, क्या मुख्तार ने मिशन ने कहा मुख्तार मुबारक तुम भी बाहर जाओगे, हारिस ने कहा तुम भी बाहर जाओगे, लेकिन मैं शहीद हो जाऊं। गुफ्तगू खत्म हुई, एक साल ये बात जो है तुम्हें 3 साल है, 3 ईयर्स, सुनना कितना आसान है, एक साल में 365 डेज हैं, एक घंटा वहां पे कोई पास नहीं कर सकता। 3 साल या 4 साल तक वो लोग उसी जेल में रहे, उसी प्रिजन में रहे जो एक वजह की थी, 50 फीट नीचे थी। उसके बाद मुख्तार को रिहाई मिली, हारिस को रिहाई मिली। मुख्तार की जो रिहाई का किस्सा है वो बड़ा लंबा है, इसलिए मैं नहीं पढ़ रहा कि वो पढ़ूंगा तो वक्त पूरा निकल जाएगा, अभी 45 मिनट्स हो गए। मुख्तार भी रिलीज हुए, ये भी अजीब मौजूदा है मुख्तार कैसे रिलीज हुए, यानी अल्लाह की शान है, अल्लाह की शान है, अल्लाह अजबाब को वेस को कैसे बनाता है। इसीलिए कोशिश करें कि एवरी डे नमाज फजर के बाद मैं ये गिफ्ट दे रहा हूं आज रेस्टोरेंट की इस मजलिस में, चौथी मजलिस में, ये रियली गिफ्ट है कि अगर नमाज फजर के बाद डेली आप 330 टाइम या मुसब्बुल अजबाब اللہ کا یہ نام ہے, اللہ کا نام ہے یا مسبب الاسباب. 330 ٹائمز کوئی پڑھے تو اللہ کہتا ہے, معصوم کہتے ہیں کہ اللہ تمہارے لیے راستوں کو بنائے گا, ایگزٹس بنائے گا. فجر کی نماز, اسے کہ فجر کی نماز کے بعد ہی پڑھنا. رزق جو بڑھتا ہے فجر کی نماز, رزق کے لیے, پرابلمز کے لیے یہ بہترین عمل ہے کہ 330 مرتبہ 330 ٹائمز کوئی یا مسبب الاسباب پڑھے گا تو اللہ اس کے لیے راستے مہیم کرے گا اور راستے بنا کے ویز کھول کے اس کی ہر پریشانی کو دور کرے گا. صلی اللہ علیہ وسلم. محمد میزم اندر سے مختار کو ریلیز کیا گیا, حارث ریلیز کو, اور ادھر یزید اپنا ظلم کرتا رہا, ظلم کرتا رہا, ظلم کرتا رہا. یزید شکار سے نکلا سیریس. دو روایتیں یزید کے لیے, شکار کے لیے پیسہ دولت باہر نکلتا ہے سیریس سے اپنے دمشق سے, اور یزید کی ایج زیادہ نہیں تھی, 45-50 ایئرس کا تھا, خدا دانا کر. نکلا اپنے لشکر کے ساتھ, رائل آرمی کے ساتھ شکار پہ نکلا. شکار سمجھ گیا, جنگلوں میں گیا اور شکار کرنے کی کوشش کی. اس کے بارے میں دو روایت ہیں کہ ایک روایت یہ ہے کہ یہ اپنے ساتھیوں سے بچھڑ گیا, الگ ہو گیا جنگل میں, الگ ہو گئے. اس کا گھوڑا, اس لیے کہ اس کو موت آنا تھا, ظلم کا اس کا نتیجہ تھا, اس کو موت آنا, اس کا گھوڑا سرکش ہو گیا. سرکش مطلب پاگل ہو گیا تھا, جس گھوڑے پہ یہ سوار, وہ پاگل ہو گیا, کریزی ہو گیا. پاگل ہو کے اگر گھوڑا کوئی پاگل ہو جائے, کریزی ہو جائے, تو پھر اس پہ کوئی سواری نہیں کر سکتا. گھوڑا بڑا اسٹرانگ جانور ہے, ویری اسٹرانگ اینیمل. ایک زمانے میں گھوڑا وائلڈ اینیمل کہلاتا تھا, وائلڈ اینیمل. اور گھوڑے پہ جو سواری کیا نا, جناب اسماعیل نبی, جس کی یاد ہم بقرعید میں کرتے ہیں نا, عید الاضحیٰ میں. ابھی آپ نے کیا تھا دلیل کو, بکرا کاٹتے, جن کے لیے بکرا ذبح کرنے گئے تو بکرا آ گیا تھا مقام ابراہیم پہ, مینا میں. تو وہ جناب اسماعیل نے پہلی مرتبہ گھوڑے پہ سواری کی تھی, جب کا ہے 5000 سال پہلے. گھوڑا پہلے وائلڈ اینیمل کہلاتے تھے, اس پہ کوئی سواری نہیں کر سکتا تھا. تو یہاں تک کہا گیا کہ ایون معصومین کے زمانے میں جب گھوڑے پہ لوگ ٹریول کرتے تھے, تو اگر کسی سے دشمنی ہے تو اس کو جنگلی گھوڑا دے دیتے تھے. آج بھی جو جنگل کے گھوڑے ہیں, اس پہ کوئی بیٹھ کے آپ رائڈنگ نہیں کر سکتے, اس کو تیار کرنا پڑتا ہے. یہ جو رائڈرز ہیں جو رائڈنگ کرتے ہیں, تیار کرتے ہیں, تو جنگل کے گھوڑوں پہ آج بھی کوئی نہیں بڑھ سکتا. وائلڈ اینیمل کی طرح وہ انسان بیٹھ کر اٹھا کے باہر اوپر چڑھ دے رہا. تو یزید جس گھوڑے پہ سوار تھا وہ نارمل گھوڑا تھا, لیکن اللہ کو اس کو ذلیل کرنا تھا, اللہ کو اس کو جہنم میں پہنچانا تھا. یہ اپنے ساتھیوں سے جنگل میں بچھڑ گیا, بالکل اکیلا. جیسے ہی اکیلا ہوا گھوڑا وائلڈ ہو گیا, کریزی ہو گیا, سرکش ہو گیا. اب اس گھوڑے نے یزید کو جو لے کے نکلا, اچھالتا تھا پھر بٹھاتا تھا, یزید چیختا تھا. ایک روایت میں یہ کہ جب اس نے اچھالا تو اس کا پیر جو ہے رکاب, تو گھوڑے کے اوپر ایک رکاب آتی, زین باندھے, زین کے نیچے رکاب رہتی, پیر اس کے اندر ڈال کے جو ہے جوکی اس پہ بیٹھتا ہے. تو یہ اچھلا اور اس کا پیر جو ہے اس میں رکاب میں پھنس گیا, یہ نیچے گر گیا. جیسے ہی نیچے گرا, خالی نیچے اس کا پیر گھوڑے کے اندر ہے اور یہ نیچے ہے, اور گھوڑا وائلڈ اینیمل ہو گیا, جنگلی ہو گیا. وہ اتنا بھاگ رہا تھا کہ یہ پورا جسم کے ساتھ یہ پھسلتے گیا, گھستے گیا اندر پورا. اس ایک روایت یہ ہے کہ یہ ایسا واقعہ جنم ہوا. دوسری روایت یہ ہے کہ وہی گھوڑا کریزی ہو کے اس کو اچھال کے آگ میں اس نے پھینک دیا. جب آگ میں پھینکا تو وہ زندہ جل گیا. اس لیے آج امیر شام کی خبر ہے, لیکن یزید کی خبر نہیں ہے. کوئی ایون اہل سنت بھی نہیں بتاتے. اگر آپ سیریا جائیں اور سیریا جا کر پوچھیں کہ یزید کون ہے, تو پہلے تو یزید کو کوئی جانتا ہی نہیں. یہ ایک ظلم تھا, یہ اللہ کی شان ہے کہ جہاں پہ اتنی بڑی بادشاہت تھی, اتنی بڑی حکومت تھی, آج سیریا کو جا کے پوچھا کہ یزید تو ہر نارملی سیریا میں جانتا بھی نہیں ہوگا کہ کون ہے یزید. تو یزید کے ان سے اگر پوچھے, وہاں کے علماء سے پوچھو سیریا سے, کہ میں سیریا ماشاء اللہ 10-11 دفعہ گیا ہوں, ہر سال کوشش کرتا ہوں کہ سیریا بی بی کے پاس جانے کے لیے. تو وہاں پہ آپ جا کر کسی سے پوچھے, علماء بات کریں گے, علماء جانتے ہیں یزید کو, نارمل سیریا تو جانتے نہیں. کمال تو وہی ہے نا کہ جس سیریا میں 700 ایئرس تک, یا بات روایت میں 500, پلیز غور سے سنیں, 500 ایئرس تک جس سیریا میں دمشق میں نام علی کوئی نہیں لے سکتا تھا. علی کا نام امیر شام کا پیرے, یزید کا پیریڈ، مروان کا پیریڈ، عبد الملک ابن مروان کا پیریڈ، بنی امیہ کا پورا پیریڈ میں مولا علی کا نام اگر کوئی رکھتا، اپنا بچہ پیدا ہوا، بیٹا پیدا ہوا، ماں نے اگر علی رکھ دیا تو اس کے گھر کو کھود دیتے تھے. اب میں ایک اور ظلم بتاؤں، یزید کا ظلم کیا تھا اور امیر شام کا ظلم کیا تھا، کہ ہر کنٹری میں جب آپ جائیں گے نیو کنٹری میں تو آپ کو ویزے کی ضرورت ہوتی ہے. آج بھی وہی ہے، پرانے زمانے میں پرمیشن لازم ہوتا تھا جب ویزا، تو ویز شام کا ویزا کیا تھا، آپ دیکھیں کہ کتنا ظلم کیا تھا یزید اور معاویہ نے. انہوں نے کیا کیا تھا، ہر گھوڑا اور اونٹ، ہارس اور کیمل کے جو پیر ہوتے نا نیچے، جو ان کے پیر ہوتے، پیر کے اوپر ایک لوہے کا وہ بنتے، اس کے اوپر اس نے علی کا نام لکھوایا تھا. اینٹری جو تھی وہ مولا کا نام روڈ پہ ایسا دبنا، اس کا نتیجہ کتنے دن کرا ہو، 100 ایئرس 90 ایئرس. آج اسی شام میں معاویہ کا نام نہیں ہے، سب سے زیادہ گنیز بک کا ریکارڈ ہے کہ سیرین میں جو سب سے زیادہ نام ہے وہ علی کا نام، مولا علی کا نام، مولا علی کا نام ہے سیریا میں. آج علی کا نام لے سکتے آپ، لیکن آج کوئی معاویہ کا نام نہیں رکھتا، یزید کا نام نہیں رکھتا. یہ اللہ کی شان ہے، یہ شان ہے اللہ کی کہ سیریا تباہ ہو گیا، یزید ختم ہو گیا، معاویہ ختم ہو گیا، لیکن آج میرے مولا کا نام. آپ انسان سے بتائیے کہ بی بی زینب وہاں اسیر ہو کے آئی تھی، خیمی بن کے آئی تھی. آج جو بھی سیریا جاتا ہے اسے جانتا ہے، ایئرپورٹ سے لے کر زینبیا تک پورے سیریا میں کس کی حکومتیں ہیں، کون حکومت کر رہا ہے. آج کسی سیریا سے پوچھا سیدہ زینب کون ہے تو وہ سلام کرے گا، وہ بولے گا بی بی کا رولا زینبیا میں. آج یزید نہیں ہے وہاں پہ، آج معاویہ نہیں ہے، آج زینب ہے. دوسری چیز، جن جن لوگوں نے حسین کا ساتھ دیا، غلام بھی ہے، حجر ابن عدی بھی ہے کہ جو زندہ دفن کر دیا گیا، آج اس کی خبر بھی ہے لیکن یزید کی خبر نہیں ہے. یہ سب سے بڑا اچیومنٹ ہے. اچیومنٹ یہ ہے، اگر ہم کچھ کریں گے نا، آپ بامبے میں کچھ کریں گے نا، تو آپ کا نام بھی ایسی بامبے میں باقی رہے گا جیسے مختار کا نام باقی. بس میں کیا کروں، 50-55 منٹس ہو گئے، آفیسز ہیں آپ کے، ابھی تو میں سری نگر باہر ہے، بات یہاں پہ میں روک رہا ہوں. مشن پر بھی رہا کیا، مختار بھی رہا ہو گئے باہر آ کے 4 سال کے بعد، اور دوسرے جو کچھ تھے وہ لوگ بھی باہر آ گئے. ابھی میسا مندر ہے، یزید ابھی زندہ ہے. یزید کے مرنے کے بعد ریولیشن شروع ہوا، اور جب ریولیشن شروع ہوا تو پہلا ریوولٹ جس نے کیا، نیچے سلیمان ابن خزائی بھی موجود ہے. سلیمان ابن خزائی وہ پہلا انسان ہے، پہلا انسان ہے کہ واقعہ کل آپ سنیں گے ان کا واقعہ، کل پورا ان کا واقعہ ڈیٹیل میں پڑھوں گا. کل سنڈے ہے، میری ریکویسٹ آپ سے یہ ہے، اور یہاں کے جو انتظامیہ جو بانیان مجھے ہیں، میں تنویر بھائی سے بھی ریکویسٹ کرتا ہوں کہ 10:15 میں مجھے بٹھا دیا، 10:15 بجے. اگر میں 10:15 بجے بیٹھ گیا تو میں 11:30 تک، 1 گھنٹہ 15 منٹ میں کم از کم سلیمان ابن خزائی کا پورا واقعہ پڑھوں، ورنہ مختار نما یہی رہے گا، نہ ہم شمل کا خبر سن سکیں گے، نہ عمر سعد کا سن سکیں گے، نہ خدا کا سن سکیں گے، نہ حسین ابن نبی کا سن سکیں گے، کہ جو بڑے بڑے جو ظالمین تھے جنہوں نے کربلا میں سب سے زیادہ ظلم کیا ان کے، اور نہ ابن زیاد. ابن زیاد تو مختار جو خیر میں تھے نا، ایسی خیر میں تھے، لیکن ابن زیاد مختار کے ہاتھوں قتل ہوا. آپ کو ایک بات یہاں روک کے بتاؤں، ابن زیاد جب قتل ہوا، جہاں مختار خیری بنا کے ٹھہرے ہوئے تھے زنجیروں میں، ابن زیاد سامنے تخت پہ تھا. ایک سٹیج ایسا آیا کہ مختار تخت پہ تھا، ابن زیاد زنجیروں میں ٹکرا تھا. اس کے بعد جب قتل ہوا اور ابن زیاد کا سر آیا مختار کے سامنے، میری نہیں ہے ذمہ داری سے، میری مجلس ٹیپ ہو رہی ہے، سیڈیز بن رہے ہیں، ریکارڈ ہے مجلس کا، میں اپنے ایک ایک جملے کا ذمہ دار ہوں، ریسپانسبل. آپ کو پتا ہے ابن زیاد کا جب سر آیا مختار کے سامنے، روایت میں کہ پورے دربار نے دیکھا، چھوٹا سا سانپ تھا جو اس کے چہرے پہ جا کے اس کو ڈس تھا. مذاق تھا، اتنے ظالم ترین کمی، یہ وہ ظالم تھا کہ جس نے بی بی زینب کو اسیر دیکھا. واقعہ کروانا کا ذمہ دار یہ ظالم ہے. انشاءاللہ یہ پورا واقعہ آئیں گے، پر اندر اف آئی گیٹ ٹائم، ادر وائز نیکسٹ ایئر پورا. سلا پڑے محمد کرچائی ہوتی ہے. انشاءاللہ ایک اور سوال پڑے، جناب مختار ان کے ساتھیوں کے نام پہ باوا دے برن تھا. نے زیادہ تر ظلم کیا، لیکن ظلم کا نتیجہ کیا ہو؟ وہ ہمیشہ ہمیشہ کے لیے واپسی کا جہنم ہو گیا. اور آج مختار کی خبر ہے، اللہ ہم کو زیارت نصیب کرے انشاءاللہ. مسجد کوفہ میں آج بھی جناب مختار ہے اور لاکھوں لوگ جا کے سلام کرتے ہیں مختار. شیخ ابن زیاد نے جو ظلم کیا اس کا نتیجہ آج یہ ہمارے سامنے ہے کہ چار محرم اتنا ظلم تھا، اتنا ظلم تھا یہ ابن زیاد کا کہ اس نے معصوم بچوں کو بھی نہیں چھوڑا. اسی کوفے میں جناب مسلم کے دو چھوٹے چھوٹے بچے تھے، آپ نے مسیب میں زیارت کی ہوگی، جناب ابراہیم اور جناب محمد یہ دو چھوٹے چھوٹے بچے تھے جن کا سن تھا چار چار پانچ پانچ سال کا. جب ابن زیاد نے جناب مسلم کو شہید کیا اس کے بعد ان بچوں کو، معصوم چار سال کے بچوں کو زندان میں الگ الگ چھوڑ دیا. بچے ایک سال تک زندان میں رہے، چار سال کا سن، علی کے نواسے ہیں، چار سال کا سن، ایک سال تک یہ معصوم بچے زندان میں رہے. ایک سال کے بعد جو زندان کا نگرہ زندان بان تھا اس کو رحم آیا ان بچوں پر، پوچھا کہ تم کون ہو؟ تو ان بچوں نے کہا کہ ہم مسلم کے یتیم ہیں. تو کہا جب مسلم کے یتیم ہیں تو رات میں چھوڑ دیا، اور چھوڑتے وقت ایک جملہ تھا کہ شہزادو نکل جاؤ اور رات ہی رات میں کوفے سے باہر چلے جانا. لیکن یہ نئے بچے، معصوم بچے، راستے سے واقف نہیں تھے. رات بھر یہ بچے کوفے کی گلیوں میں گھومتے رہے، یہ سمجھتے رہے کہ ہم باہر آ جائیں گے، لیکن جب صبح ہوئی تو پتا چلا یہ تو کوفے میں ہی ہیں. اب یہ بچے ڈر گئے. صبح صبح ہوئی، ایک دریا کے قریب ایک درخت کے اوپر جا کر بچے بیٹھ گئے. ایک بی بی جسے تولا کہتے ہیں وہ آئی تھی پانی کے لیے، اس نے دیکھا پانی کے اوپر کچھ عکس پڑ رہے ہیں، اس نے سر اٹھا کر دیکھا دو معصوم بچے، ایسے لگ رہا ہے چاند ہے دو. پوچھا بچوں تم کون ہو؟ تو کہا ہم مسلم کے یتیم ہیں. اس مومنہ بھی اس نے کہا کہ شہزادہ تم لوگ یہاں میرے ساتھ گھر چلو. گھر لے کر آئی، بچوں کو لباس بدلا، کھانا کھلایا، بچوں کو ایک کمرے میں سلا دیا. اس مومنہ کا جو شوہر تھا حارث، یہ بڑا ظالم تھا. ابن زیاد کو پتا چلا کہ مسلم کے یتیم زندان سے چلے گئے، اس نے اعلان کیا کہ جو بھی ان بچوں کو پکڑے گا میں اسے انعام دوں گا. حارث دن بھر بچوں کو ڈھونڈتا رہا لیکن اسے نہیں معلوم کہ بچے اسی کے گھر میں ہیں. رات کے حصے میں یہ آیا، آنے کے بعد اس کی زوجہ نے پوچھا کہ کہاں سے دن بھر؟ تو کہا مسلم کے بچوں کو میں ڈھونڈ رہا تھا، اس لیے کہ میں انعام لینا چاہتا ہوں ابن زیاد سے. تو اس نے کہا تجھے شرم نہیں آتی؟ رسول کو کیا صورت بتائے گا؟ قیامت کے دن رسول اللہ کو کیا صورت بتائے گا؟ تو کیوں ان معصوم بچوں کے پیچھے پڑا ہوا ہے؟ عزیز یہ بات ہی کر رہا تھا، یہ دونوں معصوم بچے کمرے میں لیٹے ہوئے تھے، سوتے سوتے انہوں نے خواب میں رسول اللہ کو دیکھا، جناب مسلم کو دیکھا اور امام حسین کو دیکھا. رسول جناب مسلم سے کہہ رہے تھے کہ مسلم تمہارے بچے کب آئیں گے؟ یہ بچے خواب سے میدان میں، باپ کو خواب میں دیکھا، ایک دوسرے سے بیان کرنے لگے. جب بیان کرنے لگے یہ آواز حارث کے کانوں میں آئی. حارث نے اپنی زوجہ سے پوچھا کہ کس کی آواز ہے؟ اس نے کہا پڑوس سے آ رہی ہوگی. اس نے کہا نہیں، یہ آواز ہمارے گھر سے آ رہی ہے. اس نے چراغ کو لیا، تلوار کو لیا، کمرے کا دروازہ کھولا. روایت کا جملہ ہے کہ اس کو ایسے لگ رہا تھا جو چاند زمین پہ آ گئے. تلوار کو لے کے پوچھا تم لوگ کون ہو؟ تو ان بچوں نے کہا ہم مسلم کے یتیم ہیں. بس ایک چیز سن لے، کمرے سے دالان لائے تک اس حارث نے اتنے تماشے مارے بچوں کے چہروں پہ، بالوں کو ایسے کھینچا کہ روایت کا جملہ ہے کہ بچے رونے لگے، فریاد کرنے لگے. بچوں کو رسی سے باندھ دیا، باندھ کے کہا صبح سے میں تمہیں ڈھونڈ رہا تھا، تم میرے گھر میں چھپ گئے. صبح ہوئی، ان بچوں کو لے کے وہ نہر کی طرف چلا. حارث کی بیوی بار بار کہہ رہی تھی حارث اسے چھوڑ دے، فاطمہ کو کیا ضرورت بتائے گا، یہ ہمارے گھر میں مہمان تھے. عزیز نہر کے پاس پہنچا، یہ چاہتا ہے کہ قتل کرے. بچوں نے کہا ظالم تھوڑی دیر دے دے کہ ہم دو دو رکعت نماز پڑھ لیں. بچوں نے نماز پڑھی، اس کے بعد بچوں نے کہا ظالم ہمیں چھوڑ دے، ہمارے ماموں عباس ہیں، تجھے بہت انعام دیں گے. بچوں کو نہیں معلوم کہ کربلا کا واقعہ ہو گیا، تو ہمیں مدینہ بھیج دے. لیکن اسے سنا نہیں، اس نے بڑے بھائی کو قتل کرنا چاہا تو چھوٹا بھائی آگے بڑھ گیا، کہا میرے سامنے بھائی کو مت قتل کر. جب بڑے چھوٹے کو قتل کرنے لگا محمد آگے بڑھ گئے، کہا اما نے میرے حوالے کیا تھا. عزیزوں سے ایک بھائی کو پکڑا، دوسرے بھائی کے سر کو ختم کیا، جسم دریا میں بہ گا، پھر دوسرے بھائی کو قتل کیا. فاطمہ فریاد کرنے لگی کہ ارے یہ میرے مسلم کے بچے ہیں جو شہید ہو جب یہ لٹا ہوا قافلہ کوفہ پہنچا تھا تو کوفے کے دروازے کے اوپر جناب مسلم کا سر اٹکا ہوا تھا. جناب مسلم نے کیسے امام حسین کے سر کو دیکھا تھا تو کہا تھا کہ السلام علیکم یا عبد اللہ. زینب نے پریشان ہو کر سر اٹھا کر دیکھا کہ کون سلام کر رہا ہے, دیکھا مسلم ہے. جیسے مسلم کے سر کو دیکھا زوجہ مسلم نے جملہ کہا, اے میرے والی میرے بچے کہاں چلے گئے, ارے بچے تمہارے حوالے کیا تھا. تو مسلم نے کہا تمہارے بچے بھی قتل کر دیے گئے.
جناب مسلم کے یتیم بچوں کا واسطہ, ان آوازوں پہ تو رحمت بنا دیتا ہے. پروردگار دونوں شہزادوں کا واسطہ, ہماری اس مختصر سی عبادت کو قبول کر دے, ہم میں جو پریشان حال ہے ان کی پریشانیوں کو دور کر دے. دونوں شہزادوں کا واسطہ, جو بیمار ہے انہیں صحت کا ملا تھا فرما. پروردگار جو بے روزگار انہیں روزی دے دے, جو بچے روزگار ان کی روزی میں برکت پا کر. پسرانے جناب مسلم کا واسطہ, جو محروس ہیں ان کے خرچ نہ فرما, اس گھر میں اپنی برکتوں کو نازل فرما, ہر بیماری ہر مصیبت سے اس گھر کو پاک اور پاکیزہ رکھ. پروردگار ان کے رزق میں برکت عطا فرما, ان کے مرحومین کے درجات کو بلند فرما. جناب مسلم کے دونوں یتیم بچوں کا واسطہ, ہمارے گناہ کبیرہ اور صغیرہ کو معاف کر دے. پروردگار جہاں جہاں امام کے چاہنے والے اس وقت عزاداری کر رہے ہیں, دنیا بھر میں, عراق, ایران, لبنان, پاکستان میں, سب عزاداروں کی جان, مال, عزت, آبرو کی حفاظت فرما, عزاد خانوں کی حفاظت فرما, دشمنان عزاداری کو نیست و نابود کر دے, پرچم اسلام کو سربلند فرما. ہم سب کو یہ جذبہ دے جو جناب مختار کا جذبہ تھا, کہ ہم بھی اسی طرح نصرت امام کریں انشاءاللہ. جن کے ماں باپ زندہ ہیں انہیں سلامت رکھا, جن کے ماں باپ دنیا سے گزر گئے ان کی خبروں میں رحمتوں بنا دیتا, ہمارے امام کو سلامت رہے اور تعجیل فرما ظہور سرکار امام میں. ہم سب کو امام کے ناصروں میں شمار. ایک دفعہ سورہ فاتحہ رکسولہ فیملی کے تمام مرحومین اور حیدر بھائی جو یہاں پہ پہلے تھے, دو سال پہلے ان کا انتقال ہوا, حیدر بھائی کے لیے اور جمیع مومنین اور مومنات کے لیے. وکیل فیملی کے لیے بھی ایک سورہ, اسی میں وکیل فیملی بھی ایڈ کر لیں گے. الحمد لله رب العالمين. ايه ده بس يا رب العالمين.